अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णा सार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपाल गजमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, उपभोक्तालाई जानकारी नगराई मूल्य बढाएको भन्दै आपत्ति।
बर्दियामा तटीय क्षेत्र वर्षेनी जोखिममा, अधिकांश स्थानमा काम नहुँदा जोखिम झन्झन बढ्दै।
नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउन पहल सुरु, गुणस्तरहीन च्याउ बिक्री गरेको कृषि अधिकृत खाद्वारा स्वीकार।
र जुम्लाको प्रसिद्ध चन्दननाथका मूर्ति जङ्गलमा भेटिए।
सूचना, मुटु तथा ब्लड प्रेसर रोगीका लागि सुवर्ण अवसर। शहीद गङ्गालाल हस्पिटलका मुटु रोग तथा ब्लड प्रेसर विशेषज्ञ डाक्टर विनय कुमार रौनियाद्वारा यही पौष 23 गते बिरामी जाँच गरिने हुँदा अग्रिम नाम लेखाई मौकाको फाइदा उठाउनुहोला। सम्पर्क जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगञ्ज। सम्पर्क नम्बर 081-527-327 र 98-483-6684।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा उपभोक्तालाई जानकारी नगराई दैनिक उपभोग्य वस्तुमा नेपालगञ्जका व्यापारीले मूल्य बढाएको प्रसङ्ग छ। उपभोक्तालाई जानकारी नै नगराई नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुको मूल्य फेरि बढेको छ। दाल, चामल, चिनी लगायतमा मूल्य बढेको हो। सानो दाना चनाको मूल्य करिब 3 गुणाले बढेको छ भने मासको दालको मूल्य चाहिँ घटेको छ। साताअघि नेपालगञ्जमा खुद्रामा 80 रुपियाँ किलो पर्ने चिनीमा 10 रुपियाँ बढाइएको छ। यसअघि भारतीय चिनीको मूल्य 70 रुपियाँ पर्थ्यो। 25 किलोको प्याकेट चामलको मूल्य 1,300 रुपियाँबाट 200 रुपियाँ बढाइएको छ। त्यही परिणामको बेलासपुरी चामलको मूल्य 1,000बाट 1,200 रुपियाँ पुर्याइएको छ। दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य एक सातामा हत्तै बढेको हो। के कारणले बढेको हामी उपभोक्तालाई कुनै जानकारी गराइदिएन। नेपालगञ्जका उपभोक्ता चन्द्र थापाले भन्नुभयो, व्यवसायले मनपरी रूपमा मूल्य बढाउँदा उपभोक्ता मारमा पर्दै आएका छन्। चनाको मूल्य प्रति किलो 90 रुपियाँबाट 240 रुपियाँ पुगेको छ, तर मासको दाल 230बाट 205 रुपियाँमा झरेको छ। नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घले खुद्रा तथा फुटकर व्यवसायीले थोक मूल्य नबुझेर बिक्री गर्दा केही बढेको जनाएको छ। नेपालगञ्जको व्यवसाय बढाउन सीमामा कडाई गरिएपछि फेरि मूल्य बढेको उपभोक्ताले बताएका छन्। राजस्व गस्तीले व्यक्तिगत प्रयोजनका लागि पनि भारतको रुपैयाँबाट सामान ल्याउँदा भन्सार लिन सुरु गरेको छ, तर भरिया प्रयोग गरेर तस्करी भने नरोकिएको व्यवसायीले गुनासो गरेका छन्। सीमामा कडाई गरियो अनि यहाँका व्यापारीले हत्तै मूल्य बढाए। आजको कान्तिपुरमा खबर छापिएको छ।
बबई तटबन्धका लागि विनियोजित बजेटले बर्दियाका अधिकांश स्थानमा काम नहुँदा उच्च जोखिम बढ्दै गएको छ। वर्षेनीको नदी कटान र बाढीले क्षति पुर्याउँदै आएको तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन्। थोरै बजेट र तटबन्धका काममा ढिलासुस्ती हुँदा अधिकांश योजना समयमै सकिएका छैनन्। यस वर्ष तटबन्धका लागि टेन्डर समेत प्रकाशित भएको छैन। वर्षेनी नदी नियन्त्रणका लागि काममा ढिलासुस्ती हुने गरेको स्थानीय बताउँछन्। असारमा हतारमा हुने काम कमसल हुँदा जहिल्यै जोखिम बढिरहेको स्थानीयको गुनासो छ। अघिल्ला वर्षमा ढिलासुस्ती भएका पण्डितपुर, रामपुर, टप्पु, प्रयागपुर लगायतका काम समयमै नहुँदा आसपास क्षेत्र कटानमा पर्दै आएका छन्। हरेक वर्ष निकास हुने टुक्रे बजेटसँगै प्राविधिक समस्या र निर्माण व्यवसायको लापरवाहीले काम हुन सकेको छैन। चालु वर्षमा बबई नियन्त्रणका लागि करिब 60 करोड बजेट माग भएकोमा 8 करोड मात्र निकासा भएको छ। बाढीले क्षति पुर्याएको संरक्षण, निर्माण र तटबन्धका लागि माग गरिएको भए पनि निकासा नहुँदा यस वर्ष पनि नियन्त्रण सम्भावना झिनो बन्दै गएको छ। जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय प्रमुख ध्रुव पोखरेलले 8 करोड बजेट जनताको तटबन्धका नाममा निकासा भइसकेकाले टेन्डर चाँडै प्रकाशित हुने बताउनु भएको छ। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
केही दिनसम्म सञ्चालन भएर बीचमै रोकिएको फुटपाथ अतिक्रमण नियन्त्रण अभियान पुनः सुरु गर्न पहल थालिएको छ। करिब 1 महिना अघि अभियान सुरु भए पनि स्थानीय व्यवसायीको अवरोधका कारण नेपालगञ्जको फुटपाथ हटाउने अभियान बीचमै रोकिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज घिमालीको अध्यक्षतामा हिजो बसेको सरकारवालाको बैठकले नयाँ समझदारीका साथ अभियान बढाउने निर्णय गरेको हो। उपमहानगर क्षेत्रको छाडा चौपाया र ट्राफिक व्यवस्थापनसहित चार लेन सडकमा देखा परेको फुटपाथ अतिक्रमण नियन्त्रणको कामलाई पुनः अगाडि बढाउने बैठकमा सहमति बनेको छ। बैठकमा सडकको 21 मिटरभित्र रहेका संरचनाका पाली छच्चा सेड हटाउने र 25 मिटर र सोभन्दा बढी छोडेमा नयाँ संरचना बनाउन नदिने बैठकले निर्णय गरेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गेवालीले जानकारी दिनुभयो। नागरिक पश्चिमेलीमा खबर छ।
जिल्ला कृषि विकास कार्यालय बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमद खाले गुणस्तरहीन च्याउको बिउ आफैले बिक्री गरेको स्वीकार गरेका छन्। बाँके सीतापुर तीन के गाउँका किसान लालबहादुर सुनारलाई उनले बिक्री गरेको च्याउको बिउ नउम्रिएपछि करिब 16.5 लाख रुपियाँ बराबरको नोक्सानी भएको बताइएको छ। नोक्सानी भएको च्याउ अवलोकन गरेका बाली संरक्षण अधिकृत खाले यसमा आफ्नो गल्ती भएको स्वीकार गरेका हुन्। आफ्ना जिम्मेवार अधिकृतले किसानलाई हतोत्साहित पार्ने गरी लाखौँ रुपियाँको नोक्सानी पुर्याउँदा पनि जिल्ला कृषि विकास कार्यालय बाँकेले कारवाही गर्न सकेको छैन। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
भेरी अञ्चल ट्रक तथा मिनी ट्रक व्यवसायी सङ्घको अध्यक्षमा किशन गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ। हिजो भएको अधिवेशनबाट गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा रत्नबहादुर थापा, सचिवमा गौतम प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा टिपी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ। 6 जना सदस्य समेत सर्वसहमत चयन हुनुभएको छ। यसअघि उद्घाटन सत्रमा बोल्दै नेपाल ट्रक यातायात व्यवसाय महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन राणाभारले अस्थिर राजनीतिका कारण ढुवानी व्यवसाय चौपट भएको बताउनुभयो। उहाँले समस्या समाधानका लागि राज्यले छुट्टै मन्त्रालय निर्माण गर्नु जोड समेत दिनुभएको थियो।
आपूर्तिको सिङ्गो व्यवस्था हामीले गरिरहेका छौँ, तर राज्य यसमा मौन छ। विगतदेखि हाम्रो महासङ्घको स्थापना कालदेखि हामीले भन्दै आइरहेका छौँ, साँच्चीकै मुलुकको विकास र यो विशुद्ध नेपालीका छोराहरूको लगानी भएको क्षेत्रलाई संरक्षण गर्ने हो भने छुट्टै यातायात व्यवस्था मन्त्रालयको आवश्यक छ।
पश्चिम डायरीमा द्वन्द पीडितलाई मनोविमर्श।
यो उपचार सेवा निशुल्क हो, इभन हामी तपाईँहरूलाई यातायात खर्च पनि हामी प्रोभाइड गर्छौँ, एकजना बिरामी र एकजना कुरासम्मलाई
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञा पत्र समयमै लिएर त्यस्तो अनुज्ञा पत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञा पत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
खाँदा पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न चौबिसै घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, चौबिसै घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डी होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081-520-615। सूचना। यस कम्दी नमुना गाउँ विकास समिति अन्तर्गत कार्यरत सरकारी एवं गैर सरकारी सङ्घ संस्थाहरूले आर्थिक वर्ष 2074-75 सञ्चालन गर्ने योजना तथा कार्यक्रम यही पौष 20 गते कार्यालय समयसम्ममा आफ्नो योजना तथा कार्यक्रम कम्दी गाविसको कार्यालयमा पेश गराउन यो सूचना प्रसारण गरिएको छ। कम्दी गाउँ विकास समितिको कार्यालय बाँके।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सराई एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्य र सुदूरपश्चिमको सबैभन्दा ठूलो भेरी अञ्चल अस्पतालले सशस्त्र द्वन्द्वका पीडितहरूलाई मनोविमर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ। मनोविमर्शसँगै द्वन्द्व पीडित अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी हाडजनी रोगको उपचार तथा पुनर्स्थापना पनि गरिनेछ। उक्त सेवा सुरु भएपछि उपचार नपाएर वर्षौंदेखि पीडित भएकाहरूले राहत पाउने अपेक्षा गरिएको छ। खगेन्द्र दाहालको रिपोर्ट।
विभिन्न चरणमा सशस्त्र द्वन्द्व पीडितहरूलाई सम्बोधन गर्दै आइरहेको सरकारले यसपटक भने उपचारसँगै उनीहरूलाई पुनर्स्थापना र मनोविमर्श सेवा सुरु गरेको छ। अञ्चल अस्पताल भेरीका निमित्त प्रमुख वीरेन्द्र बहादुर चन्द:
हामीले जे कार्यक्रम सुरु गरेका छौँ यसले द्वन्द्व पीडित विभिन्न चरणमा घाइते हुनुभएकाहरूको रिह्याब गर्ने नै छ। त्यो मात्र होइन, हामीले अर्थोपेडिक हिसाबबाट मात्र होइन, यसमा साइको सोसियल काउन्सिलर पनि हामीले व्यवस्था गरेका छौँ। त्यो बाहेक अर्थोप्रोस्थेसिसको पनि व्यवस्था छ। यो तिनै क्षेत्रबाट हामीले उहाँहरूलाई कभर गर्ने कोसिस गरेका छौँ।
सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कयौं उपचारबाट वञ्चित छन्। सम्पन्न परिवारका पीडितहरूले उपचार पाए पनि गरिब तथा विपन्न समुदायका पीडितहरू अझै पनि उपचारबाट वञ्चित छन्। सरकारले दशक बढीको सशस्त्र द्वन्द्वका क्रममा घाइते पीडितहरूको उपचार तथा पुनस्थापना सुदृढीकरण कार्यक्रम सञ्चालनमा ल्याएसँगै पीडितहरूलाई राहत पुग्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो।
अझै पनि कतिपय घाइतेहरू शरीरमा अपाङ्गता लिएर गोलीका छर्राहरू लिएर बाँचिरहनु भएको छ। उहाँहरूको उपचारको लागि धाई पनि रहनु भएको छ। जिल्ला प्रशासन कार्यालय र अरू कार्यालयहरू पनि उहाँहरू धाइरहनु भएको छ। किनभने उहाँहरूले उपचार खर्च त लिनुभयो घाइतेको प्रतिशत अनुसार, तर त्यो खर्चले उहाँको पुरा उपचार हुन सकेको अवस्था छैन। र यो प्रोजेक्टको कारणले अब उहाँहरूको उपचार सम्भव छ भन्ने मलाई लाग्छ।
मध्य र सुदूरपश्चिमका 24 जिल्लालाई लक्षित गरी भेरिय अञ्चल अस्पतालबाट यो सेवा सुरु गरिएको हो। उपशाखाको रूपमा राप्ती अञ्चल अस्पताल दाङबाट पनि सेवा सुरुको तयारी गरिएको छ। यसबाट के सेवा उपलब्ध गराइन्छ त? भेरिय अञ्चल अस्पतालका डाक्टर बद्री चापागाई,
यो उपचार सेवा निशुल्क हो। इभन हामी तपाईँहरूलाई यातायात खर्च पनि हामी प्रोभाइड गर्छौँ। एकजना बिरामी र एकजना कुरुवासम्मलाई, इभन कुरुवालाई पनि यहाँ बसुन्जेलसम्मको लागि दाल भात खान पुग्ने निर्वाह पैसा पनि दिन्छौँ। र डाक्टरले जुन कुरा उहाँलाई आवश्यक छ भनेर पहिचान गर्नुहुन्छ, त्यसको लागि सम्पूर्ण सेवा खर्च उपकरणहरू यो प्रोजेक्ट अन्तर्गत हामी प्रोभाइड गर्छौँ।
स्थानीय शान्ति समितिको सिफारिसका आधारमा पीडितहरूलाई उपचार दिइनेछ। मध्य र सुदूरपश्चिमका झन्डै 5,500 त्यस्ता पीडितहरूलाई सेवा दिने लक्ष्य अस्पतालले लिएको छ। पुनः भेरी अञ्चल अस्पतालका डाक्टर बद्री चापागाई,
करिब 5,500 जतिको एउटा इस्टिमेट छ हाम्रो शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जारी गरेको रिपोर्टमा, यो क्षेत्रमा त्यति छन् भनेर कुरा गर्छ। त्यो मध्ये सबैजना उपचार गर्न आउनुहुन्छ भने हामीले पनि एक्सपेक्ट गर्दैनौँ, तर सालाखाला 2,000 जति मान्छेहरू आउनु हुनेछ र त्यो मध्ये 200 जतिलाई गहन रूपमा अपरेसन साथै अन्य सुविधाहरू दिनुपर्नेछ भन्ने हाम्रो एउटा इस्टिमेट मात्र हो। तर त्योभन्दा बढी आउनुभयो भने हामी सेवाबाट नगार्न चाहिँ पक्कै पनि सक्दैनौँ।
सरकारले सञ्चालनमा ल्याएको सशस्त्र द्वन्द्वका क्रममा घाइते पीडितहरूको उपचार तथा पुनस्थापना सुदृढीकरण कार्यक्रम 13 महिनासम्म चल्नेछ। यो अवधिमा भेरी अञ्चल अस्पतालमा आउने द्वन्द्व पीडितहरूको उपचार निशुल्क हुनेछ भने पीडित र एकजना उसको सहयोगीलाई आउने जाने यातायात खर्च आवासको सुविधा पनि व्यवस्था मिलाइएको छ।
अब बाँकी खबरको श्रृङ्खला। नेपालगञ्जमा ढुवानी कार्यमा मनपरी ढङ्गले चलिरहेका निजी ट्र्याक्टरबारे ट्राफिक प्रहरीले कारवाही गर्दै आएको दावी गरे पनि बिना चालक अनुमति पत्र र बिना ओभरलोड जरिवाना रसिद सहित हिजो 2 ट्र्याक्टरलाई कारवाहीका लागि नगरवासीले प्रहरीलाई जिम्मा लगाएका छन्। एउटा ट्रालीमा 3 बराबरको बालुवा गिट्टी गल्ला लोड गरेर नेपालगञ्जको भिडभाडयुक्त क्षेत्रमा गुड्दै गरेका ट्र्याक्टरले दुर्घटना गर्ने गरेको तथ्य सामान्य भइसक्यो। हिजो बिहान 10 समयमा फुलचेक्रा बाइपासमा एक व्यक्तिको ज्यानै लिने गरी ट्र्याक्टर दुर्घटना हुने सम्भावना बढेपछि 2 ट्र्याक्टरलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्। आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
अनुदानको खाद्यान्न बीज बाटोमै बेचिएको भन्दै प्रशासन कार्यालयले संलग्न ठेकेदारसँग खाद्यान्न विवरण माग गरेको छ। यो मुगुको खबर हो। नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुबाट करान भेगका 5 लागि पठाइएको अनुदानको खाद्यान्न केही दिन अघि बीज बाटोमै बिक्री भएको थियो। ढुवानीको जिम्मा लिएको ऋणी मोक्ष वोक्सले ठेकेदार वसन्त कुमाईले सम्बन्धित ठाउँमा खाद्यान्न नपुर्याएर बीज बाटोमै बेचेको पाइएको छ। पश्चिम डायरीमा बढ्दो आमा असुरक्षालाई रोक्ने उपाय,
आफ्नो घरमा उब्जेको कसैले खाँदैन, किनेर खाँदाखेरि कतिपयहरू गुणस्तरहीनहरू पनि हुन्छ, स्वास्थ्य बेला बेलामा चेक जाँच गराउनु पर्यो
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सूचना जिल्ला विकास समितिको कार्यालय बाँकेबाट निम्न योजनाको उपभोक्ता समिति गठन गरी पठाउन गाविसको कार्यालयलाई लेखी आएकोले निम्न मिति र स्थानमा निम्न योजनाको उपभोक्ता समिति गठनको लागि योजना स्थलमा आम उपभोक्तालाई उपस्थिति हुन अनुरोध गरिन्छ। यही पौष 20 बिहान 10 कम्दिनौ नानापुर प्रावि सिद्धिविनायक लायन्स पार्क भवन निर्माण, यही पौष 25 बिहान 10 शहीद स्मारक मावि कम्दी कम्पाउन्ड बाल निर्माण, कम्दी गाउँ विकास समितिको कार्यालय बाँके।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्। सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई पनि अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हुँ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो? हँ, सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति क्षेत्र वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ। शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौँ। स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौँ। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेजनगरमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थवर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती, जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर बीरबहादुर हमाल 9841588995, व्यवस्थापक जानकी कुमारी दानी हमाल।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 9814455221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर। बाँकेमा चालु आर्थिक वर्षको 6 महिनामा 10 गर्भवतीले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्षमा बाँकेमा 20 मृत्यु भएको थियो। बढ्दो आमा असुरक्षालाई कसरी रोक्न सकेला? सुनौ नागरिक आवाज।
मेरो नाम रिना खड्का हो। पौष्टिक आहारमा लागि जस्तो कि अब खानेकुराको हेर्नुहोस् न, अब सब हामीले बाहिरको किनेरै खानुपर्छ। आफ्नो घरमा उब्जेको कसैले खाँदैन। किनेर खाँदाखेरि कतिपयहरू गुणस्तरहीनहरू पनि हुन्छ। स्वास्थ्य बेला बेलामा चेक जाँच गराउनु पर्यो। कसले गराउँछ चेक जाँच? सुत्केरी भयो बेलामा एकैचोटि बच्चा बनाउनु एकैचोटि जान्छ डक्टर कहाँ? लाजले जाँदै जान्दैन उनीहरू। शिक्षाको कमी छ कि सबभन्दा।
म धीरेन्द्र विष्ट। सुत्केरीको लागि यो अस्पतालहरूको व्यवस्था त अब अझै पनि बढाउनु पर्यो। विगत ठाउँहरूमा खाने पौष्टिक आहारहरू जस्तै हरियो सागपातहरू, दही दुध, माछा मासु, पौष्टिक आहार खुवाउनु पर्यो र उहाँहरूलाई घर परिवारले पनि सपोर्ट गरौँ। भारी बोक्दैछ भने उसको मद्दत गर्ने र त्यो चेतना पनि अगाडि बढाउँदै जाने।
म चाहिँ खगेन्द्र हमाल। सानै उमेरमा विवाह गर्ने चाहिँ चरणलाई कम गर्नु पर्यो। स्वास्थ्य चौकीसम्म जाने वातावरण मिलाउनु पर्यो होइन। परिवारहरूले चाहिँ हेल्प गर्नु पर्यो। बनिसकेपछि उनीहरू त्यहाँ जान चाहिँ लजाउने पनि अवस्था हुनसक्छ होइन। त्यसलाई मलाई परिवारले सपोर्ट गर्नु पर्यो। हस्बेन्डको पनि त्यसमा बढी भूमिका हुन्छ। पोसिलो खानेकुराहरूलाई एभाइलेबल गर्नु पर्यो।
मेरो नाम चाहिँ तारा खत्री। अनि सुत्केरी अवस्थामा सबैभन्दा पहिले त हामीले चेक जाँच गर्नु पर्यो। हामीले सुत्केरीलाई चेक जाँच गर्नु पर्यो। चेक जाँच गर्यो भने अब पेटमा रहेको बच्चाको अवस्था कस्तो छ अनि आमाको अवस्था पनि कस्तो छ त्यो पनि बुझिन्छ र मेन कुरा चाहिँ खानुमा पनि एकदमै ध्यान दिनु पर्यो।
मेरो नाम प्रेम बहादुर भुजेल। आमा सुस्यालाई अब यही चाहिँ नारीको सबभन्दा होइन जनचेतना कम भयो। त्यो मैले सानै उमेरमा बाल विवाहमा विवाह गर्नु भएन। त्यो मैले डक्टरले यो बेलामा चेक गर्न आउनु है भन्ने बेला त्यो बेलामा त्यहाँ चेक गर्न नजाने, त्यसो भने आफ्नो चाहिँ हेल्थ चेक नै गर्ने, आफू चाहिँ सचेत हुनु पर्यो। पहिला घर परिवारले मेरो चेक जाँच गर्न जानु है, चेक गर्नुपर्छ भनेर होइन। तिमीलाई कस्तो असजिलो महसुस के छ भयो भनेर त्यो कुरो चाहिँ भनिदिनु पर्यो होइन।
जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट 1 महिना अघि चोरी भएका बहुमूल्य मूर्तिहरू हिजो बेवारिसी अवस्थामा भेटिएका छन्। नेपाल गाउँ 2 रोकायाबाडाको जंगल जाने बाटो छेउमा मूर्तिहरू भेटिएका हुन्। मूर्ति फेला परेपछि धार्मिक परम्परा अनुसार बाजा गाजा सहित र्याली गरेर चन्दननाथ मन्दिरमा भित्राइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्यले बताउनुभयो। भेटिएको खुसियालीमा सदरमुकाम खलङ्गामा अबिर जात्रा पनि गरिएको छ। मन्दिरमा मूर्ति पुनर्स्थापना गर्दा सयौं भक्तजनहरू उपस्थित थिए। 14 मूर्ति र 2 शङ्ख भेटिएको प्रहरीले जनाएको छ। बिहानै घाँस दाउरा गर्न हिँडेका स्थानीय मायागिरी, छायागिरी र शीतला गिरीले देखेपछि आफन्त मार्फत प्रहरीलाई खबर गरेका थिए। आजको कान्तिपुरमा खबर छापिएको छ।
बाँकेमा पछिल्लो समयमा सीमावर्ती क्षेत्रबाट अवैध रूपमा काठ तस्करी हुने गरेको छ। स्थानीय वन कर्मचारी प्रहरी तथा सशस्त्र प्रहरीलाई प्रभावमा पारेर तस्करले सहजै अवैध काठ नेपालगञ्ज पुर्याउने गरेका हुन्। लामो समयदेखि अवैध रूपमा काठ ओसार फसार हुँदै आए पनि प्रहरीले हिजो मात्र तस्करीको काठसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। नेपालगञ्ज सत्र बुलबलिया स्थित खाँ समिलमा बिक्री गर्न ल्याइएको काठसहित प्रहरी टोलीले संलग्न व्यक्तिलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो। उक्त समिलमा बाँकेको हिर्मिनिया क्षेत्रबाट लामो समयदेखि तस्करले अवैध रूपमा काठ ओसार पसार बिक्री गर्दै आएको पाइएको छ। प्रहरीले काठ ओसार पसारमा संलग्न हिर्मिनिया सातका 19 वर्षीय सनी शेख, मिलका म्यानेजर माता प्रसाद गोरिया र चौकीदार 60 वर्षीय बराती गोडियालाई नियन्त्रणमा लिएको जनाएको छ। सद्भाव दैनिकमा खबर छ।
राजनैतिक भागभण्डाका आधारमा जिल्ला शिक्षा समितिलाई पूर्णता दिइएको छ। खबर सुर्खेतको हो। 9 सदस्यीय समितिमा प्रमुख 3 दलका जिल्ला स्तरीय नेतालाई सदस्यमा मनोनित गरिएको छ। जिल्ला विकास समितिका सभापति अध्यक्ष रहने जिल्ला शिक्षा समितिमा 5 जना मनोनित गर्नुपर्छ। स्थानीय विकास अधिकारी समेत रहेका जिल्ला शिक्षा समिति अध्यक्ष अमृत लम्सालको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका ठम्मर बहादुर विष्ट, एमालेका डण्डी प्रसाद शर्मा र कंग्रेसबाट भीमबहादुर साई परियारलाई सदस्यमा मनोनित गरेको हो। शिक्षा ऐनको 8 संशोधनपछि सुर्खेतमा जिल्ला शिक्षा समिति गठन गरिएको छ। यसैबीच जिल्ला शिक्षा कार्यालय सुर्खेतले लाठीकोइली स्रोत केन्द्र अन्तर्गतका 50 शिक्षकसँग स्पष्टीकरण माग गरेको छ। उनीहरूलाई एक साताभित्र लिखित स्पष्टीकरण माग गरिएको कार्यालयले जनाएको छ। हिजो 11 विद्यालयमा जिल्ला शिक्षा कार्यालयले अनुगमन समेत गरेको थियो। सो क्रममा 19 विद्यालयका 50 जना शिक्षक अनुपस्थित भएको बताइएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। 20 वर्ष मुनिको विवाहलाई बाल विवाह मानिन्छ। कानून वर्जित यो कार्य धार्मिक तथा परम्पराका नाममा अझै पनि कायमै छ। बाल विवाह कसरी रोक्न सकेला? बर्दिया भुरी गाउँका विश्वेश्वर विष्टको विचार।
बाल विवाह भनेको त अहिले त नेपालमा एउटा फेसनको रूपमा भइसक्यो। खासमा त यो के छ भन्दाखेरि, बाल विवाह रोक्नको लागि त एउटा सबैभन्दा पहिले त जनचेतनाको अभाव नै हो। सबै ठाउँमा जनचेतनाको पहुँच पुर्याउनुपर्छ। हाम्रो नेपालमा जति अहिले जति शिक्षित भनेर घोषणा गर्दैछ, तर पनि के छ भन्दाखेरि धेरै ठाउँमा यो शिक्षा के हो भन्ने त्यो छैन। जस्तो कि मान्छे एउटा सर्टिफिकेसनमा मात्र एउटा डिग्री हासिल गरेको हुन्छ, घरमा उसको छोरा भएन भनेर छोरी जन्माउने परम्परा चलिरहेको हुन्छ, छोराको आशमा होइन, व्यवहारमा शिक्षित छैन। मलाई लाग्छ व्यवहारिक शिक्षा हुनु नै त्यसलाई रोकथाम गर्न सकिन्छ एउटा, होइन। यो रोकथामको लागि धेरै सङ्घ संस्थाहरू छन्। संस्थाहरूले यसलाई रोकथाम गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरू ल्याउने र कार्यक्रमहरूबाट पनि मान्छे कार्यक्रममा आइसकेपछि त्यो कार्यक्रमबाट पनि उनीहरूले एउटा त जनचेतना पाए नै होइन, यसको साथसाथै उनीहरूलाई फिडब्याकको लागि केही न केही हामीले उनीहरू आए बापत केही उपलब्ध गराउनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, उपभोक्तालाई जानकारी नगराई मूल्य बढाएको भन्दै आपत्ति।
बर्दियामा तटीय क्षेत्र वर्षेनी जोखिममा, अधिकांश स्थानमा काम नहुँदा जोखिम झन्झन बढ्दै।
नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउन पहल सुरु, गुणस्तरहीन च्याउ बिक्री गरेको कृषि अधिकृत खाद्वारा स्वीकार।
र जुम्लाको प्रसिद्ध चन्दननाथका मूर्ति जङ्गलमा भेटिए।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै विनोद र म प्रिया बिदा हुन्छौँ। आज पौष 20 गते बुधबार जनवरी 4 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।